नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमिरे उपस्थित भएका छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफे लिएर आइपुगेका छौं। आज हामीले यसै कथा संग्रहभित्र संग्रहित एउटा कथाको वाचन सुन्छौं। कथाको शीर्षक इलामिसको पत्र। अश्विनी कोइरालाको जुकरबर्ग क्याफे गत वर्ष 2072 सालमा प्रकाशन भएको थियो र यसको दोस्रो परिमार्जित संस्करण समेत निस्किसकेको छ। आज हामी जुकरबर्ग क्याफेभित्र संग्रहित पहिलो कथा इलामिसको पत्र, अश्विनी कोइरालाको कथा अब वाचन शुरू गर्छौं। बिग्रेको ल्यापटप भर्खरै बनेर आयो, काम त्यत्तिकै पेन्डिङ थिए, चाँडै सक्नु थियो। तुरुन्तै ल्यापटप खोले, स्क्रिनमा एउटा वर्ड फाइल देखियो। ल्यापटप बाहिर पठाउनु पर्यो भने सबै फाइल गोप्य राख्नुपर्छ, म पनि राख्छु। ल्यापटप बनाउन पठाउन अघि मैले अच्युतलाई मेरो गोप्यता सम्झाएको पनि थिएँ। कम्प्युटर खोल्दा नयाँ फाइल देखियो, त्यो फाइल बाहिर देख्ने बित्तिकै झनक्क रिस उठ्यो। सोचेँ भाइले भित्रका फाइल चलाएछ। फाइल खोलेर हेरेँ, आश्वस्त भएँ, त्यो मेरो थिएन। डिलिट गरेँ। आफ्नो ल्यापटपमा अर्काको फाइल राख्नु पनि राम्रो होइन भन्ने ठान्यो मनले। अर्काको फाइलमा मेरो फाइल राखेकोमा उसँग रिस उठिरहेको थियो। ऊ घर आइपुगेको थिएन, आएपछि एकपटक फेरि सचेत गराउनु पर्ला भन्दै काममा लागे। लेख्दै गर्दा मलाई बेला बेलामा कालो चिया चाहिन्छ, यही मेरो सबैभन्दा प्रिय अम्मल हो। भान्साबाट चिया आइरहेको थिएन, भाइ कोठामा देखियो। चिया नपाएकोमा मलाई रिस उठ्दै थियो, ठिक यही बेला ऊ आइपुग्यो। चियाको रिस र नयाँ फाइलको न्यूमा मैले कराएँ, मेरो ल्यापटपमा अर्काको फाइल कसरी आइपुग्यो? तँलाई ल्यापटप बनाउन पठाएको कि अर्काको फाइल राख्न? अचानक रिस आएकोमा ऊ छक्क पऱ्यो। नजिक आएर अच्युतले भन्यो, तेरो ल्यापटपमा अर्काको फाइल किन राख्नु? राखेकै छैन। ल्यापटपबाट फाइल डिलिट भइसकेको थियो, देखाउन सकिनँ। अपमानित हुँदै रिसाइकल बिनमा गए, फोहोरको थुप्रोबाट भर्खरै डिलिट गरेको फाइल खोजेँ। धन्य फाइल फोहोरभित्रै रहेछ। कपी गरेँ, स्क्रिनमा पेस्ट गर्दै भने, यो फाइल मेरो कम्प्युटरमा कसरी आयो त? अच्युतले फाइल खोल्यो, हेऱ्यो, अनि लापरवाहीपूर्वक भन्यो, ए, एउटी च्वाँ केटी यो डकुमेन्ट प्रिन्ट गर्न पसलमा आएकी थिए। लोड सेडिङले डेस्कटप बन्द थियो, पेन ड्राइभबाट कपी गर्न तेरो ल्यापटप युज गरेको थिएँ। काम सकियो, डिलिट गर्दा हुन्छ। कोठाबाट बाहिर निस्क्यो, अघि सजिलो डिलिट गरेको फाइल अहिले डिलिट गर्न सकिनँ। अच्युतले कुनै सुन्दर केटी यो डकुमेन्ट प्रिन्ट गर्न आए कि भनेपछि त्यो हेर्न मन लाग्यो। आखिर लोग्ने मान्छेको मन च्वाँ केटीको नाममा पनि तातो महसुस गर्छ। म कति नै फरक थिएन। फाइल खोले, सुरुमा अङ्ग्रेजीका केही लामा वाक्य थिए, कुनै अङ्ग्रेजी लेखकको बनाएको सङ्कलन थियो। केही तल एउटा कुनै पत्र जस्तो देखियो, पत्रको सुरुवात नै आकर्षक थियो। म उत्सुकतापूर्वक पत्र पढ्न थालेँ। पढ्दै जाँदा मैले सबै काम बिर्सेँ। एउटा अत्यन्त गोप्य पत्र मेरो ल्यापटपमा आइपुगेको रहेछ। सुनेको थिएँ हुलाकको जमानामा एउटाले पाउनुपर्ने पत्र मिसप्लेस भएर अर्कोले पाउँथ्यो अरे। आजको आधुनिक युगमा पनि यसरी अर्काको निजी चिठी कता कताबाट पर्सनल कम्प्युटरमा आउने रहेछ। मुसुक्क हाँसेर फेरि सुरुदेखि पढ्न थालेँ।
रङ्गी सारी गुला
प्यारी गुरुआंस, यो बेला मेरो मनमा तिम्रो लागि प्रेम वा स्नेह जस्ता भाव महसुस गरिरहेकी छैन। बरु भित्रभित्र घृणा वा हे जस्ता केही भाव उत्पन्न भइरहेको छ। मेरो पत्र पाएर तिमीलाई आश्चर्य लाग्ला। पत्र लेख्नु बाध्यता पर्यो। जीवनका बाटामा हिँड्दै गर्दा अचानक यस्ता पर्खाल खडा हुन पुग्छन् जसलाई सजिलै भत्काउन सकिँदैन। त्यस्ता पर्खाल भत्काउन पनि यस्ता पत्रको आवश्यकता पर्दो रहेछ। तिमी मसँग आफ्नो जीवनका केही गम्भीर कुरा गर्न आएकी थियौ, केही सल्लाह पनि मागिरहेकी थियौ। दिनभरि हामी खुला दिलले बस्यौं, कुरा गर्यौं। तिम्रो व्यवहार पहिले जस्तै थियो, तिमीले उस्तै सम्मानपूर्वक कुरा गर्यौ, मेरो प्रशंसामा सयौं शब्द खर्च गर्यौ। म तिम्री शिक्षिका थिएँ, त्यसैले तिम्रा प्रशंसा सही पनि होला। तैपनि आजको मितिमा तिमी मेरी विद्यार्थी मात्र रहेनछौ। यो कुरा थाहा पाउँदै गर्दा म भान्सामा तिम्रो लागि चिया पकाउँदै थिएँ। त्यो बेला भान्सामा रहेका सबै भाँडा फुटालिदिउँ जस्तो भइरहेको थियो। तिम्रो कपाल समातेर घिस सार्दै घर बाहिर निकालौँ जस्तो भएको थियो। त्यो बेला तिमीले सजिलै आफ्ना कुरा भनिरहेकी थियौ, म भित्रभित्र रोइरहेकी थिएँ। साँच्चै जब तिमी खुसीले मुख नछाउँथ्यौ, म ईर्ष्याले भुत्तुक्क हुन्थेँ। तिमीले एउटी अभिभावकको रूपमा मलाई जे जे कुरा सेयर गर्यौ, तिमीलाई थाहै थिएन त्यो कथामा म पनि एउटी पात्र थिएँ। यस्तो अवस्थामा म सजिलो तिम्रो मार्गदर्शन कसरी गर्न सक्थेँ र? मैले सकिनँ, मुटु मिचेर आँसु लुकाएर रिस थामेर तिमीसँग हाँसिरहेकी थिएँ, तिम्रा कुरा सुनिरहेकी थिएँ। गुराज, तिमीलाई पत्र लेख्नु बाहेक मसँग आफ्नो पीडा पोख्ने कुनै माध्यम छैन। सायद तिमीले बुझिसक्यौ म के कुरा गर्ने मुडमा छु। तिमी यसलाई पुरै पढ्न पनि सक्छौ, आधा पढेर डिलिट गर्न सक्छौ, तिम्रो मर्जी। जहाँसम्म मेरो विचार छ, तिमीले पत्र पुरै पढ्नुपर्छ। यो पत्रले त्यो दिन तिमीले सोधेका केही प्रश्नको सिधा जवाफ दिनेछ, तिम्रो भविष्यको निर्धारण गर्न पनि मद्दत होला। मैले एउटी शिक्षिकाले आफ्नो विद्यार्थीसँग कति कुरा गर्नुपर्छ भनेर नापतौल गर्दै जीवन बिताएकी छु। पहिलो पटक पढाएका विद्यार्थी डाक्टर इन्जिनियर भइसके, तैपनि उनीहरूलाई म आफूभित्र सजिलै प्रवेश दिन्न। आज मलाई पहिलो पटक त्यो नापतौलबाट बाहिर आउन मन लागिरहेको छ। थाहा छैन तिमी के सोच्छौ। प्यारी गुराँस, आज पनि म त्यो दिन सम्झिरहेकी छु जुन दिन तिमी छ कक्षामा भर्ना हुन हाम्रो स्कुल आएकी थियौ। तिमी जसको हात समातेर आएकी थियौ त्यो व्यक्तिले प्रभाव पार्न खोजिरहेको थियो। मेरै शिक्षक साथी थियो, ऊ नेपाली विभागमा नयाँ थियो, म अङ्ग्रेजीको डिपार्टमेन्ट प्रमुख। उमेर उस्तै भए पनि मेरो पढाइ स्टाटस र आर्थिक हैसियत सबै माथि थियो। उसलाई महत्व दिनुपर्ने कुनै कारण छैन भन्ने लाग्थ्यो। नमिलेका लुगा लगाए पनि उसमा अनौठो आत्मविश्वास देखिन्थ्यो। उसको ग्रामीण बोली कुनै काव्य मिसिएको जस्तो लयात्मक थियो। महत्व नदिउँ भन्दा भन्दै पनि उसले मलाई नमस्ते गर्दै नजिक पर्दथ्यो, हालखबर सोध्थ्यो र पहिले पहिरन्त कहिले मेरो अङ्ग्रेजी भाषाको प्रशंसा गरिदिन्थ्यो। न त राम्रो दोस्ती बन्न सकेको थियो, न त म अपेलना गर्ने अवस्थामा नै थिएँ। ठिक यिनै दिनमा ऊ तिमीलाई लिएर मेरो कोठामा छिरेको थियो। मलाई याद छ, कोठामा छिरेपछि उसले तिमीलाई नमस्ते गर्न लगायो, तिमीले गर्यौ, तिमीलाई मेरै कोठामा बसिरहन आदेश दियो, तिमीले त्यो आदेश पूर्ण रूपमा पालन गर्यौ। यस्तो लाग्थ्यो तिमी उसको आदेश बिना मुख पनि खोल्दिनौ। मलाई उसै पनि अनुशासनमा बस्ने विद्यार्थी मनपर्छ। तिमी उसको क्लास नसक्यौन्जेल झन्डै एक घन्टा मसँग अनुशासित भएर बस्यौ। तिमी जति सुन्दर थियौ बोली उस्तै मिठो, यही कारण मैले तिम्रो नाम याद गरेँ। आज पनि मेरा सबै विद्यार्थीमा तिम्रो नाम पहिले सम्झन्छु। तिमी जसको हात समातेर स्कुल आएकी थियौ उसको बारेमा थाहा नपाएका धेरै कुरा पनि बताइदियौ। तिमीबाटै पहिलोपटक थाहा पाएँ केसी तिम्रो डेरावाल थियो, अर्को स्कुल छुटाएर आफैले पढाउने स्कुलमा तिमीलाई भर्ना गर्न ल्याएको थियो। ठिकै थियो, केसी जस्तो मान्छेलाई तिम्रो आमा बुबाले जिम्मा लगाएर पठाएका थिए। यसरी केसी र म बीचमा तिमी आयौ, किनभने प्रत्येक बिहान स्कुलमा ऊ तिमीलाई लिएर आएको हुन्थ्यो। तिमीहरू दुईजना मलाई नमस्ते गर्थ्यौ, तिमी आफ्नो कक्षामा पढ्न जान्थ्यौ, हामी पढाउन आफ्नो कक्षामा जान्थ्यौँ। थाहा थिएन यो जुगलबन्दी आजको दिनमा यो रूपमा प्रकट हुन्छ। थाहा थिएन मैले तिम्रा लागि त्यही कुरा दोहोऱ्याउनुपर्छ।
बुलबुल पब्लिकेशन
उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230 37359
98230 37359।
बुलबुल पब्लिकेशन, बुलबुल पब्लिकेशन।
मोरे बाके झलिया मोरे बाके।
इलामिस नमस्ते। एक धुनमा क्यान्टिनमा बसेर इलियटको पुस्तक पढिरहेको थिएँ। ऊ मनामदन च्यापेर मेरो अघि उपस्थित भएको थियो। मैले मुखले नमस्ते भने हात उठाउन अल्छी लाग्यो। उसलाई महत्त्व दिन मन लागिरहेको थिएन। उसले मुनामदनलाई दुई हातको बीचमा राखेर नमस्ते गरेकै अवस्थामा भन्यो, इलामिस सामान्यको मान्छेले दुई हात जोडेर नमस्ते गरेपछि कम्तीमा तपाईँले दुई हात जोड्नुपर्छ। ठिकै छ, तपाईँ मभन्दा सिनियर हुनुहुन्छ, एक हात भए पनि उठाउनु भएको भए हुन्थ्यो, यो त अपमान नै भयो। मैले उसलाई ध्यान दिएर हेरेँ। ऊ रिसाए जस्तो थिएन, हाँस्दै थियो। सोचेँ प्रत्येकपल्ट ऊ आफूलाई विशेष देखाउन चाहन्छ। तपाईँसँग आज केही समय होला? मसँग पनि छ। ऊ मेरो सामान्यको मेचमा बस्दै बोल्यो। तपाईँसँग एउटा कुरामा बहस गर्न मन लागेको छ। पुस्तकमा इलियटकी नायिका समुद्र तीरमा घुम्न निस्केकी थिए। क्रिसमसको लामो छुट्टीलाई ऊ सदुपयोग गर्न चाहन्थे। मेरो दुई घन्टी लिजर थियो। यो समय मेरो लागि इलियटकी नायिकाको क्रिसमसभन्दा महत्त्वपूर्ण थियो। यस्तो बेलामा ऊ मसँग बहस गर्ने समय माग्दै थियो। यो कुनै बहस गर्ने समय हो र कुलचन्द्रजी? मैले अलिक झर्केको स्वरमा भने। बहस नै गर्न मन छ भने कुनै डिबेट प्रोग्राम नै राखौँ न। हुँदैन, मलाई केसी सर भन्दा हुँदैन र म्याम, सबैले केसी नै भन्छन्। उसले परम्परागत नाम बोलाएकोमा आपत्ति जनाउँदै भन्यो, यो सर्टकटको जमानामा कुलचन्द्र नै भन्नुपर्छ। कुरा कहाँबाट कहाँ पुग्यो। उसँग कुरा गर्न थालेपछि पानीको बहाव पनि उत्तरतिर फर्कन्छ। नबोलौँ जबरजस्ती गर्न खोज्छ, बोलौँ कुरा नागबेली जस्तो बटारिन्छ। तपाईँसँग केही कुरामा बहस गर्न चाहन्छु। बहसका लागि तपाईँभन्दा योग्य व्यक्ति यो स्कुलमा अर्को छैन, उसले फेरि फकाउने शैलीमा भन्यो। आज समय छैन भन्नुहुन्छ भने ठिकै छ, कुनै दिन विशेष समय ल्याउला। उसको व्यङ्ग्यले मलाई हताश बनायो। म उठेँ, उसलाई पछि लाग्ने इसारा गरेँ, पार्किङबाट स्कुटी निकालेँ र पछाडि चढ्न आदेश दिएँ। ऊ अप्ठ्यारो मान्दै चढ्यो। मेरो स्कुटी बानेश्वर चोक हुँदै बेकरी क्याफेमा पुगेर रोकियो। फेरि पछि लाग्ने इसारा गरेँ, उसै गरी पछि लाग्यो। रेस्टुरेन्टको एउटा टेबलमा गएर बसेँ। ऊ चुपचाप मेरो अघि बस्यो। मलाई थाहा छ यसलाई चुप लगाउन यस्तै सरप्राइज दिनुपर्छ। ऊ टेबलमा अनौठो भावले मलाई हेरिरहेको थियो। भन्नुहोस् कुलचन्द्रजी, कुन कुरामा बहस गर्नु पर्यो? चिया अर्डर गरेपछि मैले सोधेँ। ऊ आँखमा खायो। भन्नुहोस् न, के कुरा हो? भएको छोडिदिनुहोस्। बल्ल लाइनमा आए जस्तो लाग्यो। एकछिनपछि सुरुप सुरुप चिया पिउन थाल्यो। उसको चिया पिउने असभ्य शैलीले म क्षणभरमै आजित भएँ। ब्यागबाट इलियट निकालेर फेरि पढ्न थाले। ऊ चिया पिउँदै मलाई हेरिरहेको छ भन्ने कुरा महसुस गरिरहेकी थिएँ। इलामिस, एकछिनपछि उसको मधुर आवाज आयो। मैले नसुने चाहिँ गरेँ। क्षणभरमै उसलाई हेर्दा ऊ मलाई नै मायालाग्दो रूपमा हेरिरहेको थियो। उसको अवस्थाप्रति मलाई दया लाग्यो। अलिकति मुस्कुराइदिएँ। भन्नुहोस् केसी सर, के भन्न लाग्नुभयो? मेरो मुखबाट केसी शब्द सुनेर ऊ करले मुस्कुरायो। यस्तो गर्दा ऊ जोकर जस्तै देखिएको थियो। इलामिस, केही समय यता मलाई एउटा प्रश्नले सताइरहेको छ, उसले अड्की अड्की यो कुरा भन्यो। कस्तो प्रश्न? मेरो स्वर उस्तै रुखको थियो। हरेक लोग्ने मान्छेले प्रेम गर्दा विवाह गर्दा आफूभन्दा कम उमेरकी केटी किन खोज्छ? आफूभन्दा कम पढे लेखेकी वा कम अनुभवी युवती नै युवाको प्राथमिकतामा किन पर्छन्? उसले अपेक्षा नै नगरेको प्रश्न गर्यो मसँग। साँच्चै भन्ने हो भने प्रश्न बुझ्न नै मलाई गाह्रो भयो। मैले उसले सोधेको प्रश्न मनमनै गुनगुनाएँ, झन् अकमकिएँ। त्यो त लोग्ने मान्छेलाई थाहा होला नि, लोग्ने मान्छेको कुरा म कसरी भन्न सक्छु र? सायद तपाईँको कुरा ठिकै होला, उसले झुकेको ढाड सिधा पार्यो र भन्यो, तर स्वास्नी मानिस पनि जहिले आफूभन्दा बढी उमेरकै केटा खोज्छन्, आफूभन्दा पढे लेखेको र सम्पन्न केटा खोज्छन्। एकातिर पढे लेखेका केटीहरू महिला अधिकारका कुरा गर्छन्, अर्कोतिर आफूभन्दा बलवान पुरुष खोजिरहेका हुन्छन्। यो विरोधाभास होइन? म फेरि अकमकिएँ। उसले मलाई मनपर्ने कुरा नै गरिरहेको थियो, एकदमै तर्कका साथ।
बाके चलिया मोरे डगरी।
तपाईँ स्वास्नी मान्छे भएकाले लोग्ने मान्छेको कुरा भन्न सक्नुहुन्न, तर महिलाको कुरा त भन्न सक्नुहुन्छ। किन केटीहरू आफूभन्दा सक्षम केटा खोज्छन्? म निरुत्तर भएँ। तपाईँ अङ्ग्रेजीमा मास्टर्स हुनुहुन्छ, अब त हाम्रो स्कुलको हेड अफ डिपार्टमेन्ट हुनुभएको छ, तैपनि तपाईँको चोइस प्रिन्सिपलतिर छ, म जस्तो सामान्य टिचरतिर छैन, किन होला? के भन्न खोज्नुभएको? मैले कड्केर हेरेँ। आफ्नो हैसियत नै विचार नगरी बोलेकाले हुनसक्छ, मलाई रिस पनि उठ्यो। नराम्रो नमान्नुहोस् न, मैले उदाहरणका रूपमा मात्र भनेको हुँ, त्यो तपाईँको मात्र होइन, आम महिला मनोविज्ञान हो। आखिर किन यस्तो हुन्छ? महिला अधिकारको कुरा गर्ने हो भने त सोचाइमा पनि परिवर्तन हुनुपर्छ, होइन र? मैले उसलाई ध्यान दिएर हेरेँ, ऊ गम्भीर देखिन्थ्यो। मेरो 26 जन्मदिन। विद्यार्थीहरूले सानो कार्यक्रम राखेका थिए। सबैको मुखबाट ह्याप्पी बर्थडे म्याम निस्किरहेको थियो। उनीहरू आफ्नो ब्यागबाट चकलेट, चिम्टी, लिपस्टिक, पुस्तक र यस्तै उपहार दिँदै शुभकामना दिइरहेका थिए। यही हल्लाबीच ऊ मेरो कोठामा छिर्यो, एउटा ग्रिटिङ कार्ड दिँदै शुभकामना दियो। सबै शिक्षकबाट उपहार पाएकी थिए। ग्रिटिङ्समा लेखेका शब्दहरू अलि विशेष लागे। तपाईँ सबैभन्दा पहिले असल युवती, दोस्रो घरभित्रकी चकचकी जिज्ञासु र आमा बुबाकी प्यारी छोरी, तेस्रो नम्बरमा विद्यार्थीकी असल टिचर, त्यसपछि मात्रै तपाईँ पढे लेखेकी स्मार्ट डिपार्टमेन्ट प्रमुख। साथी मित्र बीचमा यो क्रमबद्धतालाई कहिले नबिर्सनु होला। तपाईँलाई हार्दिक शुभकामना। उसले दिएको ग्रिटिङमा लेखेका यी शब्दहरू पढे, के भन्न खोजेको दोहोऱ्याए। घर आएर पनि त्यसलाई धेरै पटक दोहोऱ्याए। प्रत्येक पल्ट पढ्दा ती शब्दहरूले फरक अर्थ दिइरहेको जस्तो लाग्थ्यो। मलाई ती शब्दहरूले साँच्चै नै छोयो। उसले परम्परागत शुभकामना दिएको थिएन, एकदमै भिन्न रूपमा मेरो जीवन प्रस्ट्याएको थियो। मलाई उसको व्यक्तित्व र बौद्धिकता बीच तारतम्य मिलाउन कठिन भइरह्यो। त्यो रात मैले उसलाई सपनामा देखेँ, झल्याक झुलुक ऊ स्कुलमा, रेस्टुराँमा, कोटेश्वरको खुल्ला पेरिस डाँडामा सँगै थियो मसँग। घरिघरि मेरो स्कुटी पछाडि झुन्डिरहेको पनि देखेँ। बिहानी उदासीमा बित्यो। सोचेँ यो केसी आफूलाई जान्ने सुने नै ठान्छ, ठिक लगाउनुपर्छ। भोलिपल्ट टिफिन अगाडिको क्लास आवे, पिएनलाई भनेर उसलाई बोलाउनु पठाएँ, स्कुटी निकाले, उसको क्लास पनि अरूको जिम्मा लगाएर स्कुटीमा बसाएँ, एलिनाजमा पुर्याएँ, उसै गरी जसरी पहिले पुर्याएकी थिएँ। कुलचन्द्रजी, तपाईँ आफूलाई के ठान्नुहुन्छ? मैले थर्काएको स्वरमा भने। पहिलेको जस्तै ऊ अक्कन बक्क अवस्थामा थियो। स्कुटीको पछाडि बस्दा पनि लुकिङ ग्लासबाट उसले मेरो अनुहार पढ्न खोजिरहेको थियो। मेरो आँखा पढेर ऊ अहिले पनि मेरा क्रियाकलापलाई बुझ्ने प्रयास गरिरहेको थियो। भन्नुहोस् कुलचन्द्रजी, के ठान्नुहुन्छ आफूलाई? मलाई थाहा छ, उसलाई थर्काउन मैले उसको पुरै नाम प्रयोग गर्नुपर्छ। मैले के ठानेर? ऊ केही डराएको थियो, अड्की अड्की बोलिरहेको थियो, मैले केही गरेँ जस्तो त लाग्दैन। एकछिन उसको अवस्था देखेर म हाँसेँ। मलाई उसको दुईटै रूप मनपर्छ, एउटा यसरी डराएको, अक्क न बक्क भएको, अर्को बौद्धिक, तार्किक। तपाईँ के चाहनुहुन्छ? केही पनि चाहन्न। मलाई त त्यस्तो लाग्दैन, तपाईँको नियत ठिक छैन। कस्तो नियत? हो त, कस्तो नियत? मैले जवाफ दिन सकिनँ। वास्तवमा उसको नियत के थियो र? अहो, मैले नै पो उसको कुरालाई अलिक बढी रूपमा लिएँ कि। मसँग उसलाई जित्ने एउटा साधन थियो मुस्कान। जब कुनै प्रश्नको उत्तर दिन सक्दिनँ, हाँसिदिन्थेँ, त्यही हाँसो उसका लागि उत्तर हुन्थ्यो। तपाईँलाई जिस्क्याउन मजा लाग्छ, वास्तवमा तपाईँसँग चिया पिउन मन लागेर यहाँ ल्याएकी हुँ। त्यसपछि ऊ हाँस्यो। मैले ध्यान दिएर उसको हाँसो हेरेँ। अनुहारमा झुस्सदारी निस्केका थिए, त्यसले उसको व्यक्तित्व दबाएको थियो, तैपनि हाँसो निश्चल थियो। सोचेँ यो मान्छेलाई सहरको सभ्यता सिकाउने हो भने धेरै अघि बढ्छ। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको कथाको शीर्षक इलामिसको पत्र हो। यो कथा अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफेबाट हामीले लिएका हौं। यो कथाको वाचनको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका 85 रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशन UJYAALOबाट पनि तपाईँ अहिले श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी आज कथाकार अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफेभित्र संग्रहित एउटा कथाको वाचन सुनिरहेका छौं। इलामिसको पत्र शीर्षकको यो कथाको बाँकी अंश वाचन अब हुन्छ। इलाजी, तपाईँलाई एउटा प्रश्न सोध्न मन लागिरहेको थियो। केही समयपछि ऊ सामान्य अवस्थामा आयो। फेरि प्रश्न, प्राय भेटमा कुनै न कुनै जिज्ञासा राख्ने यो मान्छेले फेरि केही सोध्ने आँट्यो। तर जे सोध्थ्यो नयाँ कुरा सोध्थ्यो, मलाई पनि कुरा गर्न मजा लागिरहेको थियो। केही उत्सुक भए चाहिँ भने, के भन्नुहोस् न, म अङ्ग्रेजी पढ्न त्यति सहज महसुस गर्दिनँ। ज्ञानको भण्डार कि अङ्ग्रेजी भाषामा छ कि संस्कृतमा, म संस्कृत पनि पढ्न सक्दिनँ। अङ्ग्रेजी साहित्य कि पढन्ते भएका कारण मलाई तपाईँसँग यो कुरा सोध्न मन लागेको हो। के कुरा, माइन्ड गर्नुहुन्न भने मात्र है त। मलाई फेरि हाँसो उठ्यो। ऊ मसँग डराउँछ तर आफ्नो बहसमा पनि सामेल गर्छ। यही अनौठो बानीले नै मलाई उसले आफूतिर तानिरहेको छ। मैले हाँसेर स्वीकृति दिएँ। प्रेम भएकासँग किन बिहे गर्नुपर्ने? बिहे गरेकैसँग यौन सम्पर्क राख्नुको कारण के हो? अरूसँग भएको सेक्सलाई समाजले किन नराम्रो मानेको? प्रेम, विवाह र सेक्सलाई किन एकै ठाउँ मिसाएको होला? यी तीन कुरा नितान्त फरक कुरा होइनन् र? तपाईँले मलाई प्रश्न सोधेको हो कि आफ्नो विचार राख्नुभएको? होइन, प्रश्न नै सोधेको। तपाईँले विश्वप्रसिद्ध लेखकका कृति पढ्नुभएको छ। प्रेम, विवाह र सेक्सका विषयमा तिनको के धारणा छ? पश्चिमतिर पनि यसलाई हामी जस्तै गरी मिसाउँछन् कि छुट्टा छुट्टै राख्छन्? यो प्रश्नले मलाई सताइरहन्छ। उसले फेरि जटिल प्रश्न सोध्यो। हो, म पढ्थेँ, पश्चिमाहरूको विचार पनि बुझ्थेँ, तर यति गहन रूपमा यो प्रश्नमाथि मैले कहिले विचार गरेकी रहेनछु। म सोचमग्न भएर उसलाई हेरिरहेँ। उसको अनुहारमा जिज्ञासा र कौतूहल नाचिरहेको थियो। आउँदैन भन्न सकिनँ, उत्तर पनि दिन सकिनँ। निकै बेरसम्म मैले उसको अनुहार हेरिरहेँ। मनमा केही पनि आएन। टिफिन सकिन लागेको बाहना बनाएर उठेँ। ऊ मेरो पछि पछि लाग्यो। बिल तिरेर एकपल्ट मुस्कुराएँ। मलाई थाहा छ, मुस्कुराएपछि उसको प्रश्नको अन्त्य हुन्छ। दिनभरि मेरो मन अशान्त नै रह्यो। घर फर्किएपछि पनि म छटपटाउन थालेँ। सारा विद्यार्थीको प्यारी इलामेमलाई, प्रिन्सिपलले समेत सबैभन्दा बढी रुचाएकी टिचरलाई, यो सामान्य प्रश्नको उत्तर थाहा थिएन। प्रेम आत्मिक भावना हो, यसमा बिहेको के सम्बन्ध छ र? बिहे सामाजिक संस्कार हो, जबकि सेक्स शारीरिक आवश्यकता हो। यी तीन बीचमा कुनै तालमेल थिएन। उसले सोचेको कुरा सायद ठिकै हो। यो उमेरसम्म मैले पढेका सारा कुराहरू मलाई फिक्का लाग्यो। एकपल्ट प्रेम गरिसकेको छु तर त्यहाँ सेक्स भएन, सेक्सको आवश्यकता पनि महसुस भएन। ब्रेकअप भएपछि सबै कुरा विस्मृत भए। त्यही बेला अक्षय कुमारको फिल्म हेर्दा लाग्यो उसमा सेक्स अपिल छ। अक्षय कुमारको फिल्म नछुट्टाइ हेर्नु सायद यही कारण होला। कता कता काउकुती लाग्छ। फिल्म हेर्दा मात्र किन र, उसको पोस्टर देख्दा नै म फरक महसुस गर्छु। कहाँ अक्षय कुमार, कहाँ सेक्स। अब घरमा विवाहको कुरा उठिरहेको छ, तर जोसँग मेरो जोडी बाँधिदिएको थियो उससँग सेक्सको कल्पना पनि गर्न सक्दिनँ। म रातभर सोध्न सकिनँ। कुलचन्द्रले मेरो मस्तिष्कमै हिर्कायो। हृदयमा प्रेम, समाजमा विवाह र शरीरमा सेक्स, यी तीन बीच तारतम्य मिलाउन सकिनँ। जति सोच्दै गएँ यी तीनवटै विषय फरक फरक लाग्दै गयो।
पढु तारे मै पैया
अब समय परिवर्तन भयो, उसले पनि अक्षय कुमार मन पराउन थाल्यो। सिनेमा हलमा अक्षयको फिल्म पहिलो सो हेर्ने जोडीमा हामी पनि हुन्थ्यौँ। म शाकाहारी थिएँ, खाजा खान उसँग हिँड्दा हिँड्दै कतिखेर मांसाहारी भएँ थाहै भएन। एकअर्काको कुरा मन पराउने शर्त राखेका थिएनौँ, तर अक्षय कुमार मन पराउने शर्तमा म मांसाहारी भए जस्तै भयो। पहिले म उसँग तर्की तर्की हिँड्थेँ, उसको नमस्कार पनि मलाई झर्को लाग्थ्यो। अब उसको उपस्थितिमै मलाई वसन्त अनुभव हुन्छ। अब हामी कैयौँ पटक एयरपोर्ट छेउमा चौरमा घन्टौँ बस्न थालेका थियौँ। जिना मसिनादेखि ठुला ठुला कुरामा आफ्नो मत राख्न थालेका थियौँ। मलाई लाग्थ्यो उसँग प्रश्न मात्रै छ, मसँग प्रश्न पनि छैन, उत्तर पनि छैन। तैपनि ऊ प्रश्न राख्छ र म सुन्छु सबै प्रश्न। यस्तो कुनै प्रश्न बाँकी रहेन जुन उसले सोध्न बाँकी राखेको होस्। नितान्त व्यक्तिगत प्रश्न पनि बिना सङ्कोच सोध्न थाल्यो। मलाई त्यो दिन राम्ररी याद छ। जीवनमा सबै कुरा बिर्सिए पनि त्यो पल सायदै बिर्सौँला। हामी अक्षय कुमारको फिल्म हेर्न गोपीकृष्ण हल पुगेका थियौँ। त्यो दिन मैले क्याबिन बुकिङ गरेँ, अलिकति रोमान्टिक मुडमा थियौँ सायद। त्यो दिन गोपीकृष्णको क्याबिनमा उसले अरू बेला जस्तो प्रश्न सोधेन, सिधै उत्तर हासिल गर्यो। उसले सबै अङ्ग सहजै छोइदियो, जुन आँट पुरानो प्रेमीले वर्षौँ गर्न सकेको थिएन। उसले बिना स्वीकृति मेरा शरीरका सबै अङ्ग सुमसुमाइदियो, ओठमा ओठ जोड्यो। पर्दामा करिश्मा कपूर र अक्षय कुमार प्रेमालाप गर्दा हामी उनीहरूकै सिको गरिरहेका थियौँ। त्यसपछि नै म उसको कोठामा छिर्न थालेकी थिएँ। तिमी खुसी थियौ, तिम्रो मनपर्ने मेम तिम्रो घरमा आउन थालेकी थिए। गुराँस, तिम्रो घर आउनु कुलचन्द्रको कोठामा छिर्ने बहाना मात्र थियो। जब प्रेममा वशीभूत हुन्थे उसलाई दिन बाँकी केही रहँदैन थियो। त्यो बेला मेरो शरीर मन र प्राणले उसैलाई खोज्थ्यो। प्रेम त पहिले पनि गरेक्यौँ भन्ने लाग्थ्यो, होइन रहेछ। प्रेममा परेपछि सास सासले उसैलाई खोज्दो रहेछ। प्रेमले उमेर आर्थिक र सामाजिक हैसियत सबै बिर्साइदिँदो रहेछ। त्यो बेला भन्थे केसीजी तपाईँले प्रेम विवाह र सेक्स बीचको फरक सोध्नु भएको थियो, अहिले यी तीन कुराबीच फरक महसुस गर्दैछु। यस्तो प्रक्रिया महिनौ चल्दै गर्यो। एक दिन उसै कोठामा उसैले बनाएको भोटन र चिउरा खाँदै सोधेँ, केसी मलाई आई लभ यु किन भन्नुहुन्न, तपाईँको प्रेम प्रस्ताव सुन्न लालायित छु। त्यो दिन उसले मलाई हेऱ्यो, हेरिरह्यो, केही बोलेन। म तपाईँको प्रेममा कति परिवर्तन भइसकेँ हेर्नुहोस् त, भोटन चिउरा खाँदैछु। उसलाई फकाउने शैलीमा भने, तपाईँमा केही छ त जसले मलाई हिरोबाट जिरो बनाइसक्यो। ऊ फेरि पनि केही बोलेन, बरु भर्खरै बिग्रिएको ओछ्यान मिलाए जस्तो गर्न थाल्यो, तर मिलाइरहेको थिएन। घरमा मेरो विवाहको कुरा चलिरहेको छ। केटो राम्रो छ तर विवाह गर्न चाहन्न, किन थाहा छ? उसले प्रश्नवाचक दृष्टि मतर्फ फ्याँक्यो। म यही थोत्रे कोठामा अठाउन चाहन्छु, के छ विचार? ऊ मुस्कुरायो। इलाजी, तपाईँ पनि अरू महिला जस्तै निस्कनु भयो। तपाईँहरू म साथी मात्रै हौ, मैले कहिले प्रेम गर्छु भनेको छु र मलाई पनि तपाईँसँग प्रेम होला, यसरी निर्धक्क सम्बन्ध गाँसिएला भन्ने लागेको थिएन केसीजी। मैले उसको हात समाउँदै भने, आजभोलि सोच्दैछु तपाईँसँग विवाह गर्दा सायद म खुसी रहन्छु, अब सोचौँ न के बिग्रन्छ र। फेरि पनि ऊ केही बोलेन, बुझ्न गाह्रो भएन, उसले नबोलेरै धेरै कुरा भन्यो। भोलिपल्ट टिफिनको समयमा उसले एउटा खाम मेरो हातमा हालिदियो। उसले त्यहाँ के लेखेको छ बुझ्न पढिरहनुपर्छ जस्तो लागेन। उसैका अघि मैले त्यसलाई च्यातिदिएँ। पत्र बिस्तारै च्यात्दै गर्दा म उसको अनुहार पनि पढिरहेकी थिएँ। हो रहेछ, उसले प्रेम र विवाह गर्न नसक्नुका धेरै कारण त्यसमा लेखेको रहेछ। उसका कारण मलाई पढ्नु थिएन, मलाई बुझ्न गाह्रो भएन। एउटा पङ्गुसँग मैले विवाहको सपना देख्न थालेकी थिएँ। काँतरहरू जति गहिरो प्रश्न सोध्छन् त्योभन्दा धेरै सतही हुन्छ उनीहरूको जीवन। मैले आँसु थाम्न सकिनँ। किशीजी, तपाईँले विवाह त पक्कै गर्नुहुन्छ होला। मेरो आँसुको कसम, तपाईँको विवाह नरक हुनेछ। यो मेरो श्राप भयो तपाईँलाई। छरिएका टुक्रा उठाएर उसका हातमा हाल्दै भने, तपाईँका बाध्यता तपाईँसँग राख्नुहोस्। कुनै पनि स्त्रीका अघि ठुला आदर्शका कुरा गर्नु अघि एकपटक सोच्नुहोला म के बोल्दैछु। उसको अनुहार अन्तिम पटक हेरौँ जस्तो लागेको थियो, हेर्नै सकिनँ। आँसुको भल बग्नु अघि म टोयलेटमा पसेँ र धकफुकाएर रोएँ। भोलिपल्ट मैले एक साताको छुट्टी लिएँ। छुट्टीभरि अब पढाउने काम नै बेकार लाग्न थाल्यो। यो सेसन सकेर जागिर छाड्ने विचार गर्दै थिएँ। स्कुल जोइन गर्ने दिन सुने उसले जागिर छाडेछ। लाग्यो कुचोले उडाउनु पर्ने कसिङ्गर हावाले उडाइदिएछ। सत्य प्रेमका अघि उटेक्न सकेन। जे भयो भइसक्यो। सोचेँ जोसँग पहिले प्रेम गरेकी थिएँ उसँग सेक्स गरिनँ। अहिले जोसँग सेक्स गरेँ उसँग विवाह हुन सकेन। घरमा विवाहको कुरा चल्दैछ। अब घरले रोजेकोसँग विवाह गरे पनि सायद प्रेम गर्न सक्दिनँ र खुसीले सेक्स पनि गर्न सक्दिनँ। पुग्यो न त अब कसैसँग प्रेम हुन सक्छ, न त विवाह, न त सेक्स नै। सबै घटनाबाट बेखबर तिमी मेरी प्रिय विद्यार्थी भइरह्यौ। उसका धेरै कुरा तिमीबाटै थाहा पाइरहे। उसले अर्को स्कुल पढाउन थाल्यो। तिमी पास आउट भएर जानु अघि तिमीले नै सुनायो केसीले बिए पनि गर्यो। उसको जीवन सुखमय छ। मोबाइलमा तिम्रो डेरावाल सरकी सुन्दर श्रीमतीको तस्विर पनि हेरे। लाग्यो मलाई एक वचन पनि नसोधी उसले कसरी बिहे गर्न सक्छ, तर गर्यो के लाग्दो रहेछ र। त्यही बेला सिभिल मलमा अक्षय कुमारको फिल्म हेर्न गए। अक्षयकी हिरोइन करिना कपुर थिए। महिलाहरू कति चाँडो फेज आउट हुन्छन्। हिजो ऊ करिश्मासँग रोमान्स गरिरहेको थियो। आज दिदी चलचित्र दुनियाँबाटै हराए। आज बहिनी करिना आइपुगे। म चलचित्र कम महिलाको जीवन बढी निहालिरहेकी थिएँ। प्रिय गुराँस, अस्ति तिमी आयो र भन्यौ म केसी सरलाई प्रेम गर्छु, म के गरौँ। यो प्रश्न मात्र थिएन, मेरा टाउकोमा बजारेको घनको चोट थियो। तिमी दिनभरि बस्यौ, धेरै कुरा गर्यौ, तर यही एउटा प्रश्न मेरो शरीरमा सयौँ भोल्टको करेन्ट लगाए सर भयो। तिमीले उसको विवाह दुःखदायी भएको खबर सुनायो, त्यो त हुनु नै थियो। केसीलाई मेरो आँसु लाग्नु नै थियो। लाग्यो यो खबर मेरा लागि खुसीको हुनुपर्दथ्यो, भएन। किनभने उसको विवाह असफल भएको कथा सुनाए लगत्तै भनिहाल्यो म केसी सरलाई प्रेम गर्छु, उहाँ आफ्नो वाइफलाई डिभोर्स गर्न चाहनुहुन्छ, मसँग विवाह गर्न चाहनुहुन्छ, म के गरौँ। के भन्न सक्छु र, तिम्रो प्रश्नमै तिम्रो निर्णय झल्कन्छ। यो कुरा थाहा पाउँदै गर्दा म भान्सामा तिम्रो लागि चिया पकाउँदै थिएँ। त्यो बेला भान्सामा रहेका सबै भाँडा फुटालिदिउँ जस्तो भइरहेको थियो। तिम्रो कपाल समातेर घिस्सार्दै घर बाहिर निकालौँ जस्तो भएको थियो। त्यो बेला तिमीले सजिलै आफ्ना कुरा भनिरहेको थियौ, म भित्रभित्रै रोइरहेकी थिएँ। साँच्चै जब तिमीले खुसीले मुख नचाउँथ्यौ म ईर्ष्याले भुत्तुक्क हुन्थेँ। तिमीले एउटी अभिभावकका रूपमा मलाई जे जे कुरा सेयर गर्यौ तिमीलाई थाहै थिएन, त्यो कथामा म पनि एउटी पात्र थिएँ। यस्तो अवस्थामा म सजिलै तिम्रो मार्गदर्शन कसरी गर्न सक्थेँ र? मैले सकिनँ, मुटु मिचेर आँसु लुकाएर रिस थामेर तिमीसँग हाँसिरहेकी थिएँ, तिम्रा कुरा सुनिरहेकी थिएँ। छैन केसी कतिजनासँग प्रेम गर्छ, कतिजनासँग सेक्स गर्छ र कतिजनासँग विवाह गर्छ। थाहा छैन उसका लागि कुन प्रेम हो, कुन सेक्सको साधन हो र कुन चाहिँ विवाह हो। उसले मलाई प्रश्न सोधेर थाहा पाएँ, प्रेम विवाह र सेक्सका विषयमा स्पष्ट भएँ, ऊ अझै स्पष्ट छैन। म यति मात्रै भन्न सक्छु, तिम्रो भविष्य सुखद छैन भन्ने मलाई थाहा भइसक्यो। उसले श्रीमतीसँग डिभोर्स गरेको छैन तर तिमीसँग रोमान्समा छ। तिमी उसको विद्यार्थीबाट कहिले प्रेमिका भयो? सायद मलाई जस्तै तिमीलाई पनि थाहा भएन होला। तिमीले मसँग उसको प्रेम प्रसङ्ग सुनाउँदै गर्दा तिमीहरूबीच के भइसक्यो म राम्ररी अनुभव गर्न सक्छु। अब मैले कुनै निर्देशन दिनुको अर्थ पनि छैन, तिमी तिम्रो निर्णय गर्न स्वतन्त्र छौ, जे गर बुझेर गर, मेरो शुभकामना। प्यारी कुरास, पत्र सक्नु अघि तिमीलाई एउटा कुरा भन्न चाहन्छु। अहिले सहरमा अक्षय कुमारको नयाँ चलचित्र आएको छ, त्यसमा नायिका करिश्मा पनि छैन, करिना पनि छैन, अहिले अक्षय कुमारको अपोजिट सोनाक्षी सिन्हा छ। मिल्छ भने एकपल्ट फिल्म हेर्दा ध्यान दिएर सोनाक्षीलाई पनि हेर, तिम्रो सधैँ भलो चाहने इला। पत्र पढेर सकियो, गर्छु भनेर ठिक्क पारेको कुनै काम गर्न सकिनँ। मेरो मनमा इला, गुराँस र कुलचन्द्रले डिभोर्स गर्न लागेकी महिलाको तस्विर नाचिरह्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक इला मिसको पत्र। यो कथा हामीले अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफेबाट वाचन गरेका हौं। आजको श्रुति सम्वेकमा पूरै अंश हामीले इला मिसको पत्र वाचन गर्यौं, जुन जुकरबर्ग क्याफेको पहिलो कथा हो। श्रुति सम्वेकमा जुकरबर्ग क्याफेको वाचन कस्तो लाग्यो हामीलाई इमेल गर्नुहोला। shrutiआई shruti@unn.com.np हाम्रो इमेल ठेगाना हो। हवस् त, अर्को दिन शुक्रबारको श्रुति सम्वेकमा जुकरबर्ग क्याफेका अरू कथाहरू लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ। नमस्कार, शुभरात्री।